नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म दिपाती मल्सिना। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। 2072 सालको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण ओह्रालो लागेको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ। सन् 2018 शुरूमा नै पर्यटकको आगमन दर उत्साहजनक देखिएको छ। स्थायी सरकार बन्छ भन्ने अपेक्षा र बन्द हड़ताल जस्ता गतिविधि कम हुँदा पर्यटकको आगमनमा सुधार आएको व्यवसायी बताउँछन्। अहिले स्थलमार्गसँगै हवाई मार्ग मार्फत नेपाल आउने पर्यटक दिनहुँ बढ्दैछन्। भूकम्पका कारण सन् 2015 पर्यटकको आगमन दर 32% घटेको थियो, तर यो वर्ष अर्थात सन् 2018 12 लाख भन्दा बढ़ी पर्यटक नेपालभित्र नै अनुमान छ। पर्यटकको आगमनसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन्। स्थलमार्ग भएर नेपालभित्र नै मुख्य नाका मध्ये रूपन्देहीको बेलहिया नाका भएर गएको जनवरी महिनामा मात्रै झण्डै 13,000 पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो वर्षको यही अवधिको भन्दा 26% बढ़ी हो। स्थलमार्ग भएर पर्यटक नेपाल भित्रने सबैभन्दा ठूलो नाका नै बेलहिया नाका हो। उज्यालोका रूपन्देही सहकर्मी भवानी प्रसाद पाण्डेले पर्यटकको आगमन दर बढेसँगै उत्साहित भएका व्यवसायीले कसरी व्यवस्थित रूपमा सेवा दिन सक्छन् भनेर होटल तथा रेस्टुरेन्ट व्यवसाय संघ रूपन्देहीका अध्यक्ष समुद्र जीसीसँग कुराकानी गर्नुभएको छ।
धेरै सुधार गरेको छ। अहिले तपाईँको चाहिँ अब लभ 3 स्टार 5 स्टारहरू 1 स्टार होटलहरू धेरै होटलहरू खुलेका छन्। भाइ पर्यटकहरू भरिभराउ हुने समय पनि हो यति बेला। अहिलेको जुन किसिमको वातावरण अनुसार चाहिँ बाह्य पर्यटकहरू घुम्ने चाहिँ बेला हो। अध्यागमन कार्यालयमा भित्रिएको कुराहरू सकारात्मक कुरा भित्रिएका छन्। ती पर्यटकहरू लुम्बिनीमा नि अहिले हामीले चाहिँ लुम्बिनी होटल व्यवसाय त्यहाँ एउटा होटल व्यवसाय संघ छ, अनि भैरवामा चाहिँ पनि हामीसँग सिद्धार्थ होटल व्यवसायसँग हामीसँग कुराकानी भइरहेछ। ती पर्यटकहरू वास्तविक चाहिँ लुम्बिनी आउने, लुम्बिनी घुम्छन् अनि त्यसपछि डस्टबिनको रूपमा प्रयोग गर्ने, उनीहरूले चाहिँ खाएको चाहिँ मिनीबाट उतैबाट ल्याउने अनि त्यसरी त्यही छोडेर जाने त्यस्तो अवस्था छ। यो विषयमा हामीले धेरै सरकारवालाहरूसँग मैले सरकारको कुराकानी गरेँ। अब यसको विषयमा के गर्ने, अस्ति भर्खरै हामीले चाहिँ होटल निर्माणमा हामीले यही विषयमा चाहिँ छलफल भयौँ अनि यही विषयमा अन्तर्क्रिया पनि हामीले फिनल्यान्डबाट एकजना त्यही विषयमा विज्ञ आउनु भएको थियो, यो किन यस्तो हुनुगयो भनेर। अब हामीले यो विषयमा सोच्नुपर्छ, राज्यले सोच्नुपर्छ र यो नेपालमा आउँदाखेरि कम्तीमा एक दिन बस्नको लागि उनीहरूले त्यहाँबाट चाहिँ भिसा चाहिने ओके गरेर आउनुपर्ने अवस्था देखिन्छ।
तपाईँहरूले त यी कुराहरू धेरै गर्नुहुन्छ, तर पनि के छ भन्दा ठ्याक्कै यो गर्नुपर्छ अनि मात्रै होटलमा ती गेस्टहरू बस्न सक्छन्, पाहुनाहरू बस्न सक्छन्, उनीहरूलाई त्यो खालको सुविधा दिन सकिन्छ भन्ने कुरा किन भन्न सक्नुहुन्न?
होइन, हामीले त हाम्रा होटलहरूमा बस्नु उपयुक्त होटल छ, भुटोलमा पनि छ। अहिले तपाईँको धेरै होटलहरू खुलिएका छन्, पर्यटकहरूलाई बाह्य पर्यटकहरूलाई बस्ने उपयुक्त होटल छ। त्यसरी वाटर पार्कको चाहिँ पनि चाहिँ सञ्चालन भइसक्यो अनि त्यसपछि टाइगर रिसोर्ट पनि सञ्चालन भइसकेको छ। तर अहिले चाहिँ यो तिलोतमामा धेरै 5-7 होटल चाहिँ तपाईँ बाह्य पर्यटकहरू राख्ने होटलहरू चाहिँ खुलिरहेको छ। तर त्यहाँको के भन्दाखेरि त्यो पर्यटकहरू चाहिँ आउँदाखेरि तपाईँको चाहिँ तपाईँले पैदल मार्ग पर्यटकहरूलाई त समेत चाहिँ छिर्न सक्ने अवस्था छ। गाडीमा आउने त सम्भावै छैन, त्यति चाहिँ चाप छ। ट्रकै ट्रक हुन्छ, तपाईँको चाहिँ लोड गाडीहरू हुन्छ, एकदमै अप्ठ्यारो चाहिँ महसुस भएको हुनाले जबसम्म भन्सारलाई टोटल्ली चाहिँ पर्यटकहरूलाई पैदल पर्यटकहरूलाई जस्तो चाहिँ हाम्रो चाहिँ बाह्य पर्यटकहरूलाई आउनको लागि उनीहरू सहज नेपालमा आयौँ भन्ने कुरो त्यो भानै हुन सकेन। आउन आउँछ तर चाहिँ उनीहरूलाई नेपालको जुन किसिमको वातावरण छ अनि त्यसपछि भैरवादेखि लुम्बिनी जाने किसिम जाँदाखेरि जुन किसिमको बाटो छ त्यही अनुसारको गाडीहरू छ अनि त्यसदेखि वातावरण एकदम प्रदूषित छ। त्यस कारणले गर्दाखेरि हाम्रो होटेलको व्यवस्थापन भन्दा पनि यहाँको पर्यटन पर्यावरणको अलिकति समस्या छ।
अनि रूपन्देहीमा होटलहरू पछिल्लो चरणमा खुलिरहेका छन्, धेरै खुले, नयाँ नयाँ होटल पनि खुलेका छन्, तर पर्यटकले अतिथिहरूले कस्तो खालको उनको चाहना छ भन्ने कुरा अझै पनि बुझ्न सकिएन कि उनको रुचि अनुसार हामीले अझै सेवा गर्न सकिएन कि भन्ने कुरा पनि त आउँछन् नि। यी कुराहरू तपाईँहरूको बीचमा आन्तरिक रूपमा छलफल हुन्छ कि हुँदैन?
होइन, आन्तरिक रूपमा एकदमै छलफल भएको छ। उनीहरूलाई होटलमा होटलको स्ट्यान्डर्डदेखि लिएर होटलको चाहिँ नि तपाईँको पर्यटन कार्यालयले दिएका मापदण्ड अनुसारका होटलहरू अहिले पछिल्लो पिरियडमा खुलिरहेको छ। मैले भनिसकेँ अब एक त पुरानो घरहरू चाहिँ नि त्यस्तो किसिमको बनावट पनि छैन, नयाँ जग्गाहरू अहिले बुटवलमा महँगो छ, किन्न सक्ने अवस्था छैन। अहिले पछिल्लो बिरोडमा तिलोतामादेखि लिएर सैन महिनाका केही सिमानाहरूमा बेलवासहरूमा होटलहरू खुलिएका छन्। अब हामीले सरकारवालाहरूले यसको प्रचार प्रसार गर्नुपर्छ, अन्तर्राष्ट्रिय स्तरमा एउटा नीति नियम बनाएर त्यहाँको ट्राभलहरूसँग, नेपालको ट्राभलहरूसँग एक खालको चाहिँ बसेर नेपालमा अब होटेलहरू पर्यटकहरूलाई उपयुक्त होटल छन् भन्ने खालको म्यासेज चाहिँ नदिँदासम्म पर्यटकहरूलाई जानकारी पनि छैन। उनीहरूले अनलाइन सिस्टमबाट भर्छन्, उनीहरू पनि आउँछन्, तर के भइदियो भन्दा नेपालको सुरक्षाको नीति ठिक छ, यहाँको चाहिँ वातावरण ठिक छ, यहाँको चाहिँ गाडी चाहिँ हिँड्न ट्राभलरहरूको ठिक अवस्थामा छन्, यहाँ अब भैरवामा जुन किसिमले चाहिँ औद्योगिक चाहिँ क्षेत्रको रूपमा लुम्बिनीमा छ तीहरू चाहिँ विस्थापित गरेर त्यसलाई चाहिँ एउटा राम्रो खालको बाटो निर्माण, सिक्स लेनको बाटो भैरवादेखि चाहिँ अहिले साँच्चै भन्नुहुन्छ लुम्बिनीमा बाटो एकदम कमजोर अवस्था, त्यहाँ पनि बनाउनु पर्ने त्यो अहिले यो कुराहरू हामीले प्रचार प्रसार अन्तर्राष्ट्रिय स्तरमा नै, राष्ट्रिय स्तरमा त प्रचार भएको छ, अन्तर्राष्ट्रिय स्तरमा लबिङ गर्नुपर्छ।
रूपन्देहीमा होटलको संख्या कति हो
अहिले? रूपन्देहीमा होटलको संख्या हामीसँग साना ठूला गरेर हामीसँग 2200 जति छ।
2200 होटल छ। अनि एक दिनमा हामीले रूपन्देहीमा कति जति पर्यटकलाई राख्न सक्छौँ त?
हामीले अहिले एक दिनमा हामीले करिब चाहिँ नि बुटवलमा मात्रै हामीले एक रातमा एकैचोटि हामीले 5000 मान्छे अटाउँछौँ।
यी 2200 होटलहरूमा कति जति कामदार छन्?
कामदारको सन्दर्भमा हामीसँग करिब चाहिँ नि 20000 भन्दा माथि नै छ लगभग।
त्यो चाहिँ गुणस्तरीय कामदार हो?
त्यो होइन, त्यो एकदमै एकदमै यो राम्रो कुरा गर्नुभयो। गुणस्तरीय कामदार चाहिँ हामीसँग केही होटलहरूमा छन्, हामीले गफ गर्न हुँदैन, हामीले सुधार चाहिँ उन्मुख चाहिँ भइरहेको छ, यहाँहरूले पनि देखिराख्नु भएको छ। तर पनि दक्ष कामदारहरूलाई, दक्ष कामदारहरू विदेशमा अझै पनि जाने क्रम रहेको छ। ठुल्ठुला होटलहरूले अहिले सिस्टममा चलेका होटलहरूले ती दक्ष कामदारहरू त राखेको छ, तर पनि के भन्दाखेरि नेपालमा नेपालको चाहिँ सेलेरी भन्दा बाहिरको सेलेरी बढी भएको हुनाले, डबल त्रिबल भएको हुनाले दक्ष कामदारहरू विदेशमै जान्छ। त्यसलाई रोक्नलाई अब हामीले अस्ति भर्खर एक काठमाडौँको ठूलो धेरै चाहिँ नि व्यवसायहरू हाम्रो चाहिँ र चाहिँ हाम्रो बिचमा चाहिँ एक खालको छलफल भयो। अब यसको लागि हामीले अब राज्यबाट नै अब यसलाई के गर्ने त, उनलाई अब सञ्चय कोषको व्यवस्था गर्ने हो कि राज्यले इन्सुरेन्सको व्यवस्था गर्ने हो कि, अब के कुराहरू गरेर हुन्छ ती चाहिँ मजदुरहरूलाई नेपालमै अडिने व्यवस्था चाहिँ हामीले राज्यको नीति र हामी होटल व्यवसाय सबै मिसन निजी व्यवसाय मिलेर अब ती हाम्रा दक्ष कामदारहरू छन् तिनलाई नेपालमै रोजगारलाई चाहिँ नि सुरक्षित छ भनेर चाहिँ एउटा उनलाई हामीले चाहिँ विश्वस्त बनाउन सकियो भने मात्रै रुख्छ, नत्र अलिक गाह्रो चाहिँ छ।
जस्तै यहाँले आफै स्वीकार्नुभयो कि दक्ष कामदारले होटलमा काम गर्दैन भने ती होटलले दिने सेवा सुविधा गुणस्तरीय हुन्छ भनेर कसरी पत्याउने, पर्यटकले कसरी पत्याउँछ?
अब एकदम यहाँले चाहिँ सुन, हामीले अहिले रूपन्देही जेलमा मेरै कार्यकालमा तीन स्तरमा हामीले वर्गीकृत गरेका छौँ होटल व्यवसायलाई, क ख ग होइन। अब क वर्गको भनेको बाह्य पर्यटकहरूलाई उपयुक्त होटलहरू भनेर भन्छ, त्यहाँ अहिले पनि दक्ष कामदार छ। ख वर्ग भनेको जस्तो हामी तपाईँ हामी बस्नलाई उपयुक्त होटलहरू, आन्तरिक पर्यटकहरू पनि त्यहाँ बस्छ भने, ग वर्ग भनेको तपाईँको चाहिँ बस पार्कमादेखि लिएर तपाईँको चाहिँ पहाडबाट आउने जाने बिरामी हुन्छ उपचार गर्ने, अब उपचार गरेर फर्किने यस्ता खालका होटलहरू छन्। अब क वर्गका होटलहरूलाई दक्ष कामदारकै आवश्यकता छ, ख वर्गलाई पनि केही न केही आवश्यक छ, ग वर्ग भने स्वरोजगारी हुन्न, उनीहरूले चाहिँ एक दुईजना मान्छे काम गर्ने मान्छे राख्छ र आफै पनि काम गर्छ। त्यसले गर्दाखेरि अब ती चाहिँ नि हिसाबमा सबै गणनाको हिसाबले चाहिँ नि धेरै चाहिँ नि कर्मचारीको रूपमा हामीले चाहिँ नि देखिन्छ। तर अब अहिले यो बाह्य पर्यटकहरूलाई उपयुक्त होटलहरूमा गर्दाखेरि अहिले चाहिँ तपाईँको टाइगर रिसोर्टमा कम्ती समथिङ 2200 जनाको चाहिँ भ्याकेन्सी खुला भएको कुराहरू छ, 500-700 मान्छे चाहिँ त्यहाँ काम गर्ने गरिरहेछन्। अब तिनीहरूलाई दक्ष कामदार छ तर अन्यत्र ठाउँमा पनि गबरमा काम गर्ने मान्छेहरूलाई पनि होटलमा पनि अब दक्ष कामदारको आवश्यकता छ। नेपालीले पनि या जसरी अहिले चाहिँ तपाईँको अहिले पछिल्लो पिरियडमा जति नेपालमा आन्तरिक पर्यटकहरू घुम्ने चाहिँ जुन किसिमको एउटा सिस्टम बसेको छ त्यो बाह्य पर्यटकहरूकै भर गर्ने पनि त होटलै चल्दैन, अवस्था गम्भीर छ। एउटा ट्रेन के बस्यो भने नेपालको मान्छे पूर्व जान्छ, पश्चिमको मान्छे पूर्व जान्छ, पूर्वको मान्छे पश्चिम जान्छ, बुटोलको मान्छे पाल्पा जान्छ, पाल्पाको मान्छे चाहिँ बुटोल आउँछ, अनि पोखराको मान्छे बुटोल आउँछ। केही न केही उसलाई चाहिँ फुर्सद मिल्यो भने घुम्ने चाहिँ नेपालीको चाहिँ ट्रेन बसेको हुनाले होटलहरू यसरी चलेको छन्। होइन भने तपाईँको बुटोलमा यति धेरै होटल खोलिएको छन्, यदि रूपन्देही जिल्लामा होटलै होटल छ, हेर्दाखेरि तपाईँहरूलाई पनि अचम्म लाग्छ। यो चाहिँ एउटा खालको चाहिँ आन्तरिक पर्यटकहरू उनीहरू चाहिँ आफै घुम्ने चाहिँ नेपालमा आफ्नै चाहिँ आफ्नै ठाउँमा घुम्ने चाहिँ एउटा सिस्टम ट्रेन बसेको हुनाले होटलहरू यति धेरै होटल खुलेका हुन्। होइन भने त त्यहाँ बाह्य पर्यटकहरूको आशामा त होटल कमजोरी अवस्था छ।
अन्त्यमा यहाँले भनिदिनुहोस् न, नेपालको पर्यटन विकासमा होटल व्यवसायको योगदान कति हुन सक्छ?
एकदमै हुनसक्छ। हामीले चाहिँ धेरै कुराहरू होटल व्यवसाय सङ्घबाट ब्रोसियर बनायौँ, त्यसपछि चाहिँ हामीले चाहिँ स्मारिकाहरू बनायौँ, हरेक क्रियाकलापमा हामीले चाहिँ नि चाहिँ एफएमको माध्यम हुन्छ, टेलिभिजनको माध्यम, टेलिभिजन तपाईँको चाहिँ नि यहाँका राजनीतिक कर्ता पार्टीका साथीहरू हुन्छ, हरेक क्षेत्रमा अब पर्यटन विकास नै नेपालको प्रमुख हो। यो चाहिँ आर्थिक समृद्धिको लागि, यो चाहिँ तपाईँको चाहिँ यो हाम्रो देश प्रकृतिले सिँगारेको देश त्यसै पनि सिँगारेको छ। यसलाई अलिकति हामी चाहिँ सबै मिलाएर राज्यदेखि लिएर स्थानीय तहका चाहिँ स्थानीय सरकारदेखि लिएर होटल व्यवसायको पनि अहम भूमिका सबै सरकार मिलाएर यसलाई व्यापक रूपमा प्रचारवादी गरियो भने एक मात्र चाहिँ हाम्रो चाहिँ अहिले पर्यटक पर्यटन मात्रै यो चाहिँ आर्थिक समृद्धिको चाहिँ देशको पाटो हुन्छ। त्यही अनुसार हामी लबिङ गरिरहेछौँ, त्यही अनुसार हामी लागिरहेछौँ, सबै मिडिया क्षेत्रमा सबैले सहयोग गर्नुभएको छ। हामी त्यही अनुसार लाग्यो भने देश चाहिँ समृद्धि हुन केही बेर लाग्दैन।
हस्, धन्यवाद
यहाँहरूलाई, धन्यवाद छ।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। आज हामी आर्थिक विशेष कार्यक्रममा छौं। पर्यटकको आगमन दर बढेसँगै होटल व्यवसाय उत्साहित भएका छन्। हामीले यसअघि यसै विषयमा होटल तथा रेस्टुरेन्ट व्यवसाय संघ रूपन्देहीका अध्यक्ष समुद्र जीसीसँगको कुराकानी प्रस्तुत गरिसकेका छौं। नेपाल आउन इच्छुक पर्यटकले 90% होटल बुकिङ गरिसकेका छन्। स्टेट सरकार र पूर्वाधार विकास हुन सके वार्षिक 50 लाख पर्यटक भित्राउन सकिने नेपाल पर्यटन बोर्डको अनुमान छ। तर अव्यवस्थित विमानस्थलका कारण भने होटल बुकिङ गरेका पर्यटकले पनि अन्तिम समयमा आएर भ्रमण रद्द गर्ने हुँदा पर्यटक भित्राउन चुनौती भने उत्तिकै छ। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन श्रीवेदी,
हामीले 2011 नै 10 लाख पर्यटक भित्राउनलाई ठूलो मेहनत गर्यौं। 2011 वर्षलाई घोषणा गरेर त्यसको टार्गेट पनि 10 लाख पर्यटक भित्राउने भन्ने थियो। त्यतिखेर हामी 8 लाख जतिमा सीमित भयौं र त्यस पछाडि विविध हामीमा समस्याहरू आइपरे। देशले नै ठूलो समस्याहरू भोग्नु पर्यो, जस्तो तपाईँले भन्नुभयो नाकाबन्दी भयो, भूकम्प आयो, यी कारणले हामीले चाहेको संख्या हामीले विस्तार गर्न सकेनौँ, पुग्न सकेनौँ र बिस्तारै त्यो जुन समस्याहरू हाम्रो ओझेल पर्दै गए, टाढा हुँदै गए, हामीले त्यो संख्यामा फेरि त्यो संख्यासम्म पुग्न सफल भयौँ र 17 अब प्रारम्भिक रिपोर्टमा पनि 10 लाख हामी पुगेको भन्ने छ, होइन? त्यसलाई अझ परिष्कृत रिपोर्ट आउँदै जाला, त्यसमा 10 लाख त हामीले नाग्यौँ भन्ने कुरा आएको छ। भने पछाडि 10 लाखको संख्यालाई यसपालि पुग्न सकेका छौँ। 18 पनि हाम्रो लागि धेरै नै राम्रो छ। 18 बुकिङको हिसाबले व्यवसाय साथीहरूको कुरा अनुसार पनि राम्रो एन्करेजिङ छ भन्ने कुरा बुझेको छ। जति संख्या बढ्छ त्यतिकै हिसाबमा पूर्वाधार पनि निर्माण भएका छन्। पूर्वाधार भन्नाले अब पर्यटक बस्ने भनेर बुझौँ त्यसलाई, पर्यटक बस्ने होटेलका कोठाहरू, बेड संख्याहरू, ती पनि त्यही मात्रामा बढ्नुपर्छ र तिनलाई ल्याउने विमान सेवाहरू पनि बढ्नु पर्यो। हामीले संख्या भनिराख्दाखेरि यी कुराहरूसँग मिल्नुपर्छ, हामीले 10, 15, 20 भनौँला, तर हामीले उनीहरूलाई ल्याएर राख्ने कहाँ कसरी उडाउने भन्ने कुरा चाहिँ पहिला सुरुमा त्यो कुराको निदान हुनुपर्छ अनि त्यसपछि हाम्रो संख्या पनि तय हुन्छ। पक्कै पनि हाम्रो संख्या बढिरहेको छ। अब जति छ हामीसँग होटेलहरू ती सबैले पनि राम्रै बिजनेस पाइरहेछन्। अहिले
विमान दुर्घटना भएको छ, यसले चाहिँ कतिको असर गर्छ? यो पर्यटन व्यवसाय बल्ल सुधार हुँदैछ, पर्यटकहरूको आवागमन भर्खरै बढ्दैछ, यो समयमा असर प्रभाव पर्छ कि पर्दैन?
प्रभाव पर्छ पक्कै पनि, किनभने पर्यटन भन्ने हामीले तपाईँ हामीले पनि बुझ्ने कुरा के भने हामी घुम्न कति बेला जानु हामी जति बेला कन्फिडेन्ट हुन्छौँ,
हामीलाई
त्यो ठाउँमा घुम्दाखेरि केही पनि अप्ठ्यारो पर्दैन भन्ने कुरा चाहिँ हाम्रो मनमा आए पछाडि नै हामी घुम्न जान्छौँ, त्यो निर्णयमा हामी त्यति बेला पुग्छौँ। पक्कै पनि तपाईँले भने जस्तै अब विमान दुर्घटना भर्खर भएको छ, मान्छेलाई यहाँ विमान दुर्घटना भयो भएको छ भन्ने कुरा चाहिँ मनमा हुँदाखेरि जाने कुरामा अलिकति कन्फिडेन्स अहिलेको चाहिँ आत्मविश्वासमा कमी हुन्छ र त्यो कमीलाई हामीले पूर्ति विभिन्न माध्यमबाट गर्नुपर्छ हामीले किनभने विमान दुर्घटना भने अरू ठाउँमा पनि हुन्छन् यो नहुनुपर्ने चिज भयो हाम्रोमा निश्चय पनि धेरै धनधनको क्षति भएको छ होइन त्यो सँगसँगै अब हामीले के पनि गर्छौँ भने विमान दुर्घटना भयो तैपनि हामी चाहिँ पर्यटकलाई सेवा दिनको लागि हामी उत्तिकै तत्पर छौँ र हाम्रोमा पर्यटकलाई दिनुपर्ने सेवामा कुनै किसिमको कमी छैन भन्ने किसिमको म्यासेज दिन्छौँ त्यसले पनि एक किसिमको उनीहरूलाई कन्फिडेन्स बिल्डअप गर्छ भनेपछि यसरी हामीले हाम्रो काम गर्दै जान्छौँ र त्यो हामीलाई त्यति धेरै अप्ठ्यारोको विषयवस्तु चाहिँ होइन किनभने हाम्रो द्वन्द्वकालमा पनि पर्यटक त राम्रै सङ्ख्यामा आएका थिए हाम्रो त्यतिखेर कमी थियो तर त्यो अब अहिलेसँग दाजाकै धेरै नै कम बुझिला तर त्यति बेलाको समयको लागि चाहिँ त्यो जति कम होला भनेर सोचेका थियौँ त्यति कम चाहिँ भएनन् भनेपछि हामीले गरिरहेका माध्यमहरू हामीले पुगिरहेका हामीले गरेको प्रबन्धनका कार्यहरूले केही अर्थ दिइरहेका थिए अब यो कामलाई चाहिँ हामीले यहाँ भुइँचाल आयो यहाँ चाहिँ विमान दुर्घटना भने बन्द चाहिँ गर्नु हुँदैन बन्द गऱ्यौँ भने हामी पछि पर्छौँ हामीले आफ्नो कामलाई चाहिँ अगाडि बढाइराख्नुपर्छ
विमानस्थल जम्मा हाम्रो एउटा छ अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल अनि त्यही एउटा विमानस्थलबाट ओहोरदोहोर गर्दा चाप पनि हुन्छ अरू ठाउँमा विमानस्थल निर्माण गर्नको लागि चाहिँ पर्यटन बोर्डले भूमिका चाहिँ कस्तो खेलेको छ खबरदारी भनौँ न सरकारलाई
पक्कै पनि हामीले चाहिँ के भन्छौँ भने अब एउटा मुगलिनको सडककै हामीले चाहिँ धेरै मार हामीले भोगेका छौँ हामी कतै निस्किँदाखेरि त्यो समय 10-4 बजेको समय चाहिँ कि अगाडि जानुपर्ने कि पछाडि जानु हामी विचार गरेर
अगाडि पछाडि जाँदा पनि धेरै लामो अप्ठ्यारो
हुन्छ होइन जाममा परिन्छ त्यो चाहिँ हामीलाई दैनिक जीवनमा हामीलाई जसरी अप्ठ्यारो परेको छ पक्कै पनि हामी त्यस्तै अर्थमा हाम्रो यो एयरपोर्ट सानो हुँदाखेरि अथवा साँगुरी खेरि त्यसले समस्या त्यसरी नै ल्याउँछ जसरी हामीलाई चाहिँ सडकबाट चाहिँ बाहिर जाँदाखेरि अप्ठ्यारो पर्छ भने हवाई माध्यमबाट आउँदाखेरि एयरपोर्ट सानो हुँदाखेरि हामी र 24 घन्टा हामीले सेवा दिन नसक्दाखेरि त्यसले निश्चय नै धेरै ठुलो प्रभाव पार्छ हामीले झकझकाउने भनेको अब हाम्रो मातहतको मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई भन्ने चिज हो अब तैपनि अहिले हेर्दाखेरि त्यति नराम्रो स्थिति पनि किन छैन भने लुम्बिनीको विमानस्थलको काम अगाडि बढेको छ र अब निकट भविष्यमा त्यो अपरेसनमा आउँछ एउटा पोखराको काम पनि अगाडि बढिरहेको छ भने पोखरा र लुम्बिनी एउटा ठाउँमा हुँदाखेरि काठमाडौँको चाप कम हुन्छ र क्षेत्रीय हिसाबले भए पनि हामीले उडाउन सक्यौँ भने केही किसिमको उतापट्टि पनि नयाँ गन्तव्यहरूको रूपमा विकास हुन्छ त्यसले काठमाडौँको चापलाई कम गर्ने थियो
धेरै जसो पर्यटक चाहिँ कुन क्षेत्रमा आउनुहुन्छ
पर्यटकको रोजाइ काठमाडौँ उनीहरूले नरोज्दा पनि बस्नै पर्छ काठमाडौँको लागि उनीहरूलाई किन यहाँ आउनै पर्यो यहाँ आएको दिन एक दिन बस्नै पर्यो र जाने अघिल्लो दिन यहाँ बस्नु पर्यो भनेपछि 2 रातको त यहाँ बसाइ हुन्छ नै काठमाडौँले पनि न्याय त्यो हिसाबले चाहिँ पाएको छैन किन काठमाडौँ पनि तपाईँको पुरातात्विक सहर हो हामी बाहिरको कुराहरू गर्छौँ पोखरा निश्चय रूपमा राम्रो छ चितवनमा हामीले जङ्गलको एक्टिभिटीहरू गर्छौँ चितवनको कुरा भयो होइन सौराको कुरा भयो अब सँगसँगै अन्नपूर्ण सर्किटमा हामी हिँड्छौँ ट्रेकिङ गर्छौँ होइन लाङटाङतिर पुग्छौँ यी चाहिँ विशेष त हामीले चिनिएका गन्तव्य जहाँ पर्यटक बढी नै जान्छन् हाम्रो 1-2-3 भन्दाखेरि काठमाडौँ पोखरा र चितवन हो हाम्रो 3 गन्तव्य मुख्य 3 गन्तव्य सङ्ख्याको हिसाबले भने मैले अब नयाँ गन्तव्य त धेरै गन्तव्यहरू छन् जस्तो हामीले बन्दीपुरलाई भनिरहेका छौँ हामीले चितवनकै अब सौरासँग अमलटारीलाई भन्छौँ अनि यो अल्टरनेटिभ गन्तव्यहरू हामी किन ल्याउँछौँ भने काठमाडौँ पनि काठमाडौँ धेरै चाप काठमाडौँमा हुँदाखेरि पाटन भक्तपुर पुग्दा किर्तिपुर भन्छौँ हामी यतापट्टि अब यता पनौती भन्छौँ यो किन भन्छौँ भने उस्तै प्रकृतिका मन्दिरहरू हुँदाखेरि त्यहाँ देखिने चाहिँ सम्पदाहरू उस्तै किसिमको अझ त्यहाँनिर अझ बढी पनि हुँदाखेरि कम पायो भने उनीहरूले पनि पाउनुपर्छ भन्ने हिसाबले हामी प्रचार चाहिँ गरिरहेका हुन्छौँ सङ्ख्या अर्को कुरा भयो अब काठमाडौँ मैले अघि तपाईँलाई जोडेँ काठमाडौँ पहिलो गन्तव्य हो काठमाडौँ अब देशको राजधानी पनि भएर होला अनि अहिलेको सवालमा भन्यो भने यहाँ अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्र यहीँ मात्र छ भने पछाडि यो हिसाबले चाप यहाँ बढी छ अनि काठमाडौँ पछाडि पोखरा बढी जान्छन् र चितवन भयो 3 गन्तव्य अनि अब क्रियाकलापको हिसाबले भन्यो भने ट्रेकिङमा चाहिँ सबभन्दा बढी अन्नपूर्ण र एभरेस्ट बेस क्याम्पतिर मान्छेहरू बढी जान्छन् लाङटाङ त्यसपछि आउँछ अनि यसरी अरू नयाँ गन्तव्यहरू पनि निर्माणको चरणमा छन् धेरै मान्छेहरू पुगिरहेका छन् जस्तो अहिले आन्तरिक पर्यटनको कुरा गर्ने हो भने हामीले खपतडलाई गाह्रो छ पुग्न भन्ने हाम्रो वास्तविकता हो, रारा पुग्न पनि गाह्रो छ भन्ने वास्तविकता, तर रारा र खपतडतिर अभूतपूर्व रूपमा यो वर्ष धेरै नेपालीहरू पुगेका छन्, अघिल्लो वर्ष पनि धेरै नेपालीहरू पुगे भने चाहिँ यसरी गन्तव्य निर्माणको चरणमा हामीले हेर्ने हो भने पहिला आन्तरिक पर्यटनले केही जोड दिएर केही त्यहाँ क्रियाकलाप बढ्ने हो भने बल्ल बाह्य पर्यटकलाई चाहिँ आकर्षित गर्न सकिन्छ।
आन्तरिक पर्यटकको कुरा भइरहँदा एउटा प्रसङ्ग जोडौँ, आन्तरिक पर्यटकको लागि भनेर यहाँले प्याकेज पनि घोषणा गर्नुभएको थियो तर त्यो प्याकेज चाहिँ त्यति राम्रो प्रभावकारी देखिएन भन्ने आन्तरिक पर्यटकहरूको गुनासो पनि थियो।
हामीले के प्रयत्न चाहिँ गर्यौँ भने जहिले पनि यो प्याकेजहरू भन्ने बित्तिकै त्यसको कसले खपत गर्छ भन्दाखेरि विदेशी पर्यटकको हाम्रो दिमागमा आउने गर्थ्यो। हाम्रो प्रयास चाहिँ नेपाली पनि पर्यटक छन् भने स्थापित भइरहेछन् उनीहरूलाई अगाडि बढाउनु थियो। अहिले तपाईँले हेर्नुभयो भने जसरी ट्राभल एजेन्टहरूको कुरा गर्नुहुन्छ भने उनीहरू अलिकति बढी फोकस्ड हुन्छन्, उनीहरूले के गर्छन् भने म अमेरिकी पर्यटकलाई हेर्छु भन्ने एक तरिका हुन्छन्, अरू म युरोपेली जर्मन पर्यटकलाई हेर्ने, म चाहिँ बेलायतीलाई हेर्ने, म चाइनिजलाई मात्र हेर्ने, म भारतीयलाई हेर्ने भनेर उनीहरू विकसित भएका हुन्छन्, उनीहरूले काम त्यसरी गरिरहेका हुन्छन्।
छुट्टा
छुट्टै मार्केट, म यो मार्केटमा काम गर्ने भन्ने हिसाबले उनीहरू स्पेसलाइजेसन त्यसरी गरेका हुन्छन्। त्यो सँगसँगै अहिले चाहिँ के विकास छन् नेपालीलाई मात्र हेर्छु भन्ने साथीहरू पनि धेरै आउनु भएको छ। कम्तीमा पनि त्यो प्याकेजहरू निर्माण गरेर साथीहरूलाई झकझकाइराख्दाखेरि त्यो किसिमको नयाँ एउटा सेगमेन्ट आएर अब हामी चाहिँ आन्तरिक पर्यटक मात्रै हेर्छौँ र मलाई अरू चाहिँदैन, आन्तरिक पर्यटक पनि मलाई कलेजका साथीहरू भइदिएको कलेजका पढ्ने चाहिँ विद्यार्थीहरू मात्र हेर्छु भन्नेहरू पनि हुनुहुन्छ होइन, यसरी गर्ने साथीहरू बढ्नु भएको छ। प्याकेजको कुरा तपाईँले उठाउनु भयो, प्याकेज पक्कै पनि हाम्रो चाहिँ प्रथम प्रयास थियो। त्यो प्रथम प्रयास भनेको हामीले गरिराख्नु भएको साथीहरूलाई लिएर आएर के प्याकेज हुनसक्छ र कसरी गर्न सकिन्छ भनेर हामीले अलि समय घोतलिएका थियौँ र एउटा बनाएका थियौँ। त्यो पक्कै पनि पुरा चाहिँ होइन, त्यसलाई चाहिँ बढाउँदै लानुपर्छ होइन, तर त्यसले केही अहिले चाहिँ म्यासेज दिएको छ र मान्छे घुम्न थाल्यो। रारा चाहिँ हेर्ने हो भने रारामा हामीले एउटा प्याकेज फ्लोट गर्यो, त्यो प्याकेजै मात्र मार्फत जाने पर्यटक पनि धेरै भयो आन्तरिक पर्यटक भनेपछि संख्याको हिसाबले कम होला तर सुरुवात भयो।
आजभोलि घुम्नको लागि विदेशी जानुपर्छ भन्ने चाहिँ मान्यता कम हुँदै गएको छ, आन्तरिक रूपमै कुनै क्षेत्र कुनै एउटा ठाउँ जाने चाहिँ क्रम बढेको छ। यहाँहरूले नयाँ गन्तव्य पहिल्याउने भनेर सुरुवात भएको थियो, अहिलेसम्म चाहिँ एउटा घुम्न जानको लागि कुनै नयाँ गन्तव्य तयार भइसकेको छ?
हामीले 73 साललाई चाहिँ घुमफिर वर्ष भनेर मनाएको, अब यो 74 लागिसक्यो, 73 भरि हामीले नयाँ ठाउँहरू भन्यौँ यस्तो हुन सक्छ।
एक वर्षको त समय गइसक्यो,
हामीले प्रचार प्रसारमा जस्तो अघि भर्खर मैले भने अमलटारी भन्ने ठाउँ धेरै मान्छेलाई थाहा नहोला, अमलटारी भनेको चाहिँ यहाँनिर चितवनसँग नजिकै रहेर यो ठाउँ चाहिँ यस्तो छ भन्ने कुरा मान्छे थाहा नहुन सक्छ होइन, नवलपरासीमा छ। अब अमलटारीको विशेषता भनेको चाहिँ चितवनमा अझ त्योभन्दा राम्ररी हिसाबले चाहिँ जङ्गल एक्टिभिटीहरू देख्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्ला, त्यो कुराहरू हामीले भनिदियौँ कम्तीमा पनि। त्यति भनिदिएपछि अब अहिले हेर्ने हो भने होमस्टेहरू अलिकति धेरै मात्रामा आएका छन् होइन, अब अमलटारीमै होमस्टे चाहिँ एकदमै राम्रो, धेरै मान्छेहरू जान्छन् त्यहाँनिर, अनि त्यहाँ होमस्टेका साथीहरूले पनि धेरै राम्रो कमाइ राख्नु भएको छ, अरू ठाउँमा पनि त्यस्तै छ। भने पछाडि यो नयाँ गन्तव्य सँगसँगै हामीले चाहिँ जोड्न खोजेको कुरा के हो भने त्यहाँका स्थानीय मान्छेको उनीहरूको गुजारा कसरी चलिरहेको छ र कसरी पर्यटनले चाहिँ त्यसलाई राम्रो गर्न सक्छ भन्ने कुरा हाम्रो प्रयास रह्यो। पक्कै पनि त्यहाँनिर चाहिँ पर्यटनको प्रभावको रूपमा चाहिँ पहिलाभन्दा बढी कमाइ हुन थालेको छ होइन, यसले चाहिँ राम्रो गन्तव्यको रूपमा तपाईँले भन्नुहुन्छ भने केही गन्तव्यहरू हामीले विकास गरेको भन्दा पनि हामीले सहकार्यमा, हामीले ट्राभल एजेन्ट साथीहरूसँगको सहकार्यमा होइन नयाँ गन्तव्यहरू, नयाँ जस्तो अब अहिले तपाईँले हेर्नुभयो भने विभिन्न ठाउँहरू आएका छन्, जस्तो गोर्खा, अब भनौँ न गोर्खामा तपाईँले बारपाक भन्नुहोला होइन, यी ठाउँहरू चाहिँ अब पक्कै राम्रा थिए। बारपाकको विशेषता के हो भने यो भुइँचालोको केन्द्रबिन्दु भएको ठाउँ मात्र होइन कि एउटै सेटलमेन्टमा धेरै घर झुप्प भएको बस्ती पनि त्यही मात्रै हो, त्यही मात्रै हो भनेपछि त्यो हेर्नलाई पनि जानुपर्छ भन्ने हामीले भन्यौँ। भुइँचालोको कुरा अब गर्नु पर्दैन, किनभने अब यो कस्तो नि भुइँचालो गयो हामीलाई सहयोग गर भन्ने एउटा किसिमको कोड त्यति बेलाको लागि ठिक हुन सक्थ्यो होला, तर अब सन्दर्भरी भुइँचालोको कुरा गरिराख्नु हुँदैन, यो एउटा पास भइसक्यो भनेपछि अब हामीले कसरी प्रचार गर्ने, किनभने बारपाकको आफ्नै विशेषता छन् त्यसलाई नै अगाडि बढाउने। बारपाक पक्कै पनि हाम्रो तपाईँले पर्यटनको म्यापमा हेर्नुभयो भने नयाँ गन्तव्यको रूपमा त आउन सक्छ नि। हाम्रो मुख्य काम भनेको पूर्वाधार विकासमा नभइकन हामीले त्यो ठाउँलाई प्रचार गर्ने कुरामा हो। घुम्न जान चाहने मान्छे एकातिर छन् अनि त्यसलाई चाहिँ घुम्ने व्यवस्था गर्ने बास दिने होला अथवा तपाईँको खाना पकाउने मान्छेहरू अथवा त्यसलाई गाडीको व्यवस्था गर्ने साथीहरू अर्कोतिर हुनुहुन्छ त्यो दुईजनालाई कनेक्ट गर्ने काम हाम्रो हुनसक्छ अथवा जाने मान्छेलाई नयाँ गन्तव्य यो हुनसक्छ भने थाहा दिँदा थाहा मात्र दिँदाखेरि उहाँहरू जान सक्नुहुन्छ अहिले धेरै साथीहरू साइक्लिङमा निस्किनुहुन्छ हाइकिङमा नियमित निस्किनुहुन्छ उहाँहरूको लागि नियमित रूपमा कति साथीहरू त साप्ताहिक रूपमै निस्किनुहुन्छ अथवा मासिक रूपमा निस्किनुहुन्छ उहाँहरूको लागि काठमाडौँ वरिपरिको डाँडाहरू सकिसकेका होलान् अथवा नयाँ डाँडाको कुरा गर्नुपर्ला हाइकिङलाई यो ठिक छ भन्ने कुरा त्यसरी हामीले चाहिँ नयाँ कुराहरू दिन सक्यौँ भने यसको यो विशेषता छ यहाँबाट यो कुरा देखिन्छ भन्ने कुरा थाहा भइदियो भने ती साथीहरू चाहिँ पक्कै पनि अझै घुम्न निस्किनुहुन्छ र हामीले यो कुराहरू चाहिँ अगाडि बढाउने हो यो चाहिँ हामीले हाम्रा वेबसाइट सोसियल मिडिया मार्फत भनिरहेका छौँ यो ठाउँहरू यस्तो छ
अबको योजना चाहिँ के छ आन्तरिक पर्यटकको लागि
अलिकति पूर्वाधारलाई मनमेको कुरा चाहिँ अलिक बढी महत्त्वपूर्ण छ पूर्वाधार भन्नाले अब त्यो ठाउँ चितवन राम्रो छ सौरा राम्रो छ जाने बाटो चाहिँ हामीले जति राम्रो उता ठाउँ राम्रो भने उहाँ पुग्दै नपुग्ने स्थिति आयो भने कसरी के गर्ने भन्ने कुरा भयो त्यही भएर पूर्वाधारको चिजमा नि अलिकति हामी अगाडि हामीले नमनाए पनि सम्बन्धित निकायले चाहिँ भनिराख्नु पर्यो चितवनका साथीहरू काठमाडौँ आउनुभएको थियो उहाँहरूको गुनासो एउटै मात्र थियो हामी चाहिँ सुक्न लाग्यौँ हामीलाई चाहिँ उद्धार गरिदिनु पर्यो भन्ने कुरा उहाँहरूको हुनु थियो अब त्यसमा चाहिँ राज्य पनि लाग्नुपर्छ सबैजना लाग्नु पर्यो र त्यो मुखले बाटोकै समस्या हो भने बाटोको कि चाहिँ अर्को एउटा अल्टरनेटिभ केही हुनु पर्यो नभए चाहिँ त्यो बाटोलाई निर्माण कार्य चाँडै गर्नु पर्यो यस्ता किसिमका कुराहरू पहलहरूलाई पनि पहलकदमी गर्नु पनि एउटा आवश्यकता देख्दछु म अर्को सँगसँगै भन्ने हो भने प्रवर्धनका कुराहरू अलि मान्छेलाई घुम्ने कुरा भनेको एकचोटि गइसकेको ठाउँ फेरि जान मन नलाग्ला धेरै साथीहरूको कुरा गर्ने हो भने धेरै मान्छेहरूलाई त्यो ठाउँमा फेरि दोहोऱ्याएर जान मन लाग्दैन नयाँ ठाउँमा यो कुरा छ भनेका नेपालमा त्यस्ता ठाउँ र त्यस्ता गन्तव्य धेरै छन् अब भनौँ न तारुका भन्ने एउटा ठाउँ छ त्यहाँ चाहिँ हामीले गोरु जुदाई गर्छौँ भने त्यहाँको गोरु जुदाई विशेषता यो छ भनेर भन्न सक्नु पर्यो हामीले त्यो थाहा भयो भने नेपाली मात्र होइन विदेशीलाई पनि अब बुल फाइटिङ भनेको स्पेनमा चाहिँ त्यो चाहिँ एउटा साँडेले लखेट्ने मान्छेलाई लखेट्ने खालको खेल हो भने हाम्रोमा चाहिँ साँडे साँडे बिचको जुदाई हो भनेपछि हाम्रो चाहिँ वास्तविक रूपमा त्यो बुल फाइट चाहिँ हाम्रो हो भन्ने कुरा हामीले भन्नु पर्यो
बुझाउन सक्नु पर्यो अब प्रचार गरिन्छ नयाँ गन्तव्यलाई कि के छ
अब यस्तो छ अहिले तपाईँले हेर्नुभयो भने अब यो मेरो व्यक्तिगत कुरा पनि होला तर मलाई लाग्छ अहिलेको समय हेर्ने हो भने सारा विश्व पनि त्यतातिर लागेको जस्तो लाग्छ मलाई अबको प्रवर्धन भनेको बाह्य पर्यटक र आन्तरिक पर्यटक भनेर गर्नु पर्दैन हामीले प्रवर्धन गर्ने हो त्यहाँ पर्यटक आन्तरिक पनि जालान् बाह्य पनि जालान् तपाईँले राम्रो ठाउँको भिडियो बनाउने हो राम्रो फोटोहरू देखाउने हो नेपालीहरूले चाहिँ नराम्रो फोटो हेरेर कोही पनि जाँदैन नेपालीहरू पनि आन्तरिक पर्यटक त्यति नै चुजी छन् उनीहरूलाई पनि राम्रै ठाउँमा जानुपर्ने छ सबैलाई उही कुरा हो खालि कुरा के भने यहाँका आन्तरिक पर्यटक चाहिँ कुनै ठुलो तयारी बिना तुरुन्तै हम्फालेर जान सक्छन् भने बाहिरबाट आउने मान्छेलाई के समय लाग्ला यो मात्रै फरक बुझ्नु पर्यो हामीले पर्यटनको प्रवर्धन एकै किसिमले गर्दाखेरि पनि फरक नपर्ने स्थिति आइसक्यो
सन् 2015 अलिकति खस्केको पर्यटक आवागमन त्यस यता चाहिँ सुधार हुँदै आएको छ 17 पनि धेरै सुधार भयो भन्ने कुरा यहाँले भनिसक्नु भएको छ 18 त झन्डै 12 लाख नै पुग्ने भने तपाईँहरूको अनुमान पनि छ
हजुर
20 सन् 2020 20 लाख पुर्याउने योजना अनुसार काम भइरहेको छ अहिले यो वृद्धि दरलाई चाहिँ कायम राख्नको लागि पर्यटन बोर्डको योजना हुन सक्छन् सुरक्षाको कुरा हुन सक्छ त्यही अनुसारको प्याकेजको कुरा हुन सक्छ
हजुर त्यसलाई चाहिँ मैले यसरी जोडेँ जस्तो तपाईँ 10 लाखको टार्गेट अहिले 10 लाख भन्ने संख्या जुन हामीले भनिरहेका थियौँ त्यो हामीले अहिले पुरा गर्न सक्यौँ भने 10 बाट 20 जानु निश्चय पनि एउटा अर्को छलाङ हुन सक्ला तर हामीले गर्नुपर्ने प्रयास के हो भने 10 बाट 20 सँगसँगै खर्च कसरी गर्न सक्छन् भन्ने सोच राख्नु पर्यो हामी त्यो सोचमा अलिकति काम गर्न खोज्दैछौँ त्यो भनेको हामीले अब गुणात्मक पर्यटक भित्राउनु पर्यो संख्यात्मक पर्यटक चाहिन्छ हेर्नुहोस् कुनै पनि गन्तव्यले 10 लाख पनि हामी ल्याउन सकेका छैनौँ भनेर भन्दाखेरि संसारको पर्यटक म्यापमा चाहिँ हामी पछाडि पर्छौँ अब अहिले हामी 10 लाख पर्यटक ल्याउन सक्यो एउटा मार्क एउटा त्यो पुगिसकेपछि हामीले उनीहरूलाई उत्तर त दिन सक्ने भयौँ अब हाम्रो प्रयास भनेको 10 बाट 15 15 बाट 20 20 25 यो कहिले पनि 10 लाख पर्यटक हामीले यदि 10 बाट 12 हुन्छौँ त्यो पनि ठिक छ तर 12 लाख पर्यटकले 20 जतिकै खर्च कसरी गर्छन् भन्ने सोच राख्नु पर्यो त्यसको लागि गुणात्मक पर्यटकमा कसरी पुग्ने हाम्रोमा आइरहेको पर्यटक अहिले हेर्ने हो भने बजेट टुरिस्ट मात्रै छन् भन्ने हामीलाई लाग्छ भने त्यसलाईबाट त्योभन्दा अलिकति माथि छलाङ कसरी लाग्ने अलिक खर्च गर्ने पर्यटकलाई कसरी निम्त्याउने त्यस्ता मार्केटमा हामी पुग्नुपर्छ।
त्यसको चाहिँ योजना के छ?
त्यसको लागि त हामीले अब अहिले पर्यटन बोर्डले विगतमा हामीले सहभागी हुने जस्तो के हुन्छ भने संसारभरमा विदेश संसारभरमा विभिन्न ठाउँमा ट्राभल मार्टहरू फेस्टिभल्सहरू हुन्छन्, यी पर्यटनसँग सम्बन्धित मेलाहरू हुन्छन्, ती मेलाहरूमा संसारभरिका घुम्न चाहने अनि घुमाउनलाई व्यवस्था गर्ने मान्छेहरूदेखि लिएर सम्पूर्ण मान्छे त्यहाँ आइपुग्छन्। त्यहाँ नपुग्नु भनेको हामी गन्तव्यको रूपमा चाहिँ छैनौँ भनेर अथवा मान्छे बिर्सने मौका दिनु हो। त्यही भएर त्यहाँ पनि पुग्नु पर्यो, त्योसँगै नयाँ मार्केट पनि हामीले हेर्दैछौँ। पक्कै पनि ती चाहिँ अब त्यसलाई चाहिँ हामीले अलिकति पुराना किसिमका मार्केट गर्ने ठाउँहरू भए त्यहाँ पनि जानै पर्छ, त्यहाँ अलिकति सशक्त रूपमा जानु पर्ला, त्यहाँ जानेको माध्यम चाहिँ हामी त्यसरी तय गर्दछौँ भने ती बाहेक चाहिँ अब फोकस्ड रूपमा चाहिँ विदेशबाट अहिले नेपालमा आउने पर्यटकमा हेऱ्यौँ भने धेरै एउटा ठुलो सेगमेन्ट भनेको चाहिँ भलन्टियरिङ गर्न आउने मान्छे पर्यटकहरू पनि बढेका छन्, स्वयंसेवामा आउने। त्यसको लागि चाहिँ कलेजहरूमा पुग्ने, हामी कलेजहरूमा पुगेर प्रेजेन्टेसनहरू देखाउने, देशको बारेमा भनिदिने, नेपालको बारेमा जानकारी पाउन सक्छन्। उनीहरू एउटा विद्यार्थीले पायो भने एउटा परिवारले नै पाउँछ, त्यसरी हामी पुग्ने नयाँ माध्यमहरू खोज्ने हामी त्यो क्रममा पनि छौँ। र हामीले बनाइरहेका हामीले विभिन्न फेस्टिभलमा आफू सहभागी हुने मात्र होइन, हामी त्यहाँ गएर आफूले आयोजना पनि गरिरहेछौँ भनेपछि नयाँ मार्केटमा हामीले चाहेको नयाँ डेस्टिनेसनमा पुग्न सक्छौँ, त्यसरी पुगिरहेछौँ।
भनेको अब वर्षे पछि 10 लाखको हाराहारीमा पर्यटकको संख्या चाहिँ बढाउने योजना हो पर्यटन बोर्डको,
बढाउने तर बढाउँदाखेरि उनीहरूले खर्च पनि बढी गरून् भन्ने हाम्रो भयो भने दोहोरो चाहिँ हामी छलाङ मार्न सक्छौँ,
सम्भावना छ।
छ,
बन्द हडताल कम हुँदाखेरि पर्यटन व्यवसायमा पनि उत्साह आएको छ, यसलाई यो रूपमा पनि जोड्न सक्छौँ हामी
सक्छौँ। अब नेपाल गन्तव्यको कुरा गर्नुहुन्छ, नेपालले नेपाल आउने पर्यटकहरूलाई नेपालले एकदमै ठुलो र गहिरो छाप चाहिँ दिन्छ। उनीहरू मार्फत हामीले अहिले पनि हामी हेर्ने हो भने नेपालमा आउने एक तिहाई पर्यटक त फेरि दोहोरिएर आउने पर्यटक छन् भने ती त्यो संख्या त एकदमै ठुलो हो, जुन अरू गन्तव्यमा त्यति साह्रो हुँदैन भनेपछि त्यो त हामीलाई ठुलो एडभान्टेजको कुरा हो। त्यो संख्यालाई हामीले कायम राखेर हामी जो पर्यटक आइसकेका छन् दोहोरिराखेका छन् उनीहरूलाई फेरि विशेष रूपमा अलिकति के उनीहरूलाई सम्मान गर्न सकौँ, उहाँहरूलाई चाहिँ उहाँहरूले परिवारलाई पठाइराख्नु भएको छ, साथीहरूलाई पठाइराख्नु भएको छ, उहाँहरू त हामीलाई सदाव दूत भइसक्नु भयो, उहाँहरूसँग सम्बन्ध विस्तार गरेर अझ व्यापक रूपमा उहाँहरूसँग चाहिँ सम्बन्ध विस्तार गर्ने हो भने त्यसले ठुलो रिजल्ट दिन्छ। त्यही भएर हाम्रो लागि अहिले भन्यो भने हामी सीमित बजेटमै चल्ने ठाउँ हो र हामीले गर्ने मार्केटिङको बजेट भनेको संसारले गर्ने अरू अथवा जुन अहिले चलन चल्तीमा छ त्यसको चाहिँ धेरै नगन्य मात्राको मार्केटिङ हो हाम्रो चाहिँ। त्यही भएर त्यो त्यसले चाहिँ हामीले खर्च गर्ने एक पैसाले नि बढी रिटर्न दिनुपर्छ भनेर हामी लाग्नुपर्छ, हामी त्यसरी लागि पनि रहेका छौँ। त्यही भएर व्यक्तिलाई सम्बन्ध गाँसेर हुनसक्छ कि अथवा मार्केटमा गएर हुनसक्छ कि सोसियल मिडियाको प्रयोग गरेर हुन्छ कि मास मिडियामा गरेर हुन्छ कि जहाँबाट पनि हामीले मान्छेलाई ल्याउनु पर्यो
भनेको अब दोहोरिने पर्यटकलाई चाहिँ विशेष सेवा सुविधाको योजना ल्याउँछौँ।
पक्कै पनि उहाँहरू चाहिँ अब फर्केर आइराख्नु भएको छ, म यहाँ उदाहरण दिन चाहन्छु, जापानिजहरू चाहिँ हामीले भेट्ने कति जापानिजहरूलाई कति पटक भयो तपाईँ भन्दाखेरि 20-22-25 पटक भन्नुहुन्छ, कतिको चाहिँ 100 संख्यामा पुगिरहेको छ भनेपछि उहाँले देशलाई धेरै माया गर्नुहुन्छ। कति जापानिज साथीहरूको चाहिँ रहर भनेको नेपालमा आएर अन्तिम सास यहीँ लिने हुन्छ भनेपछि यस्ता समूहमा पनि हामी पुग्नु पऱ्यो र उहाँहरूलाई कमसेकम यहाँ ल्याइदिनु पऱ्यो भनेपछि हाम्रो लागि पर्यटक ल्याउनु एउटा सवाल हो, घुम्नुको कुरा पनि होला अथवा ती सेगमेन्टमा त्यसरी इन्ट्रेस्ट अझ बढी हुने, जस्तो जर्मन टुरिस्टको कुरा गर्ने हो भने 60 वर्षपछि उहाँहरू घुम्न निस्किनुहुन्छ, 60 वर्षसम्म काम गर्नुहुन्छ अनि 60 वर्षपछि कमाएको पैसा खर्च गर्न निस्किनुहुन्छ भनेपछि उहाँहरूलाई हामीले सगरमाथा र हिमाल मात्रै भनेर पनि भएन, किनभने अलिकति उमेर बढी भएपछि उहाँहरूलाई चाहिँ यहाँ एकदम मजाले घुम्न पाइन्छ, मन्दिर देखाउँदाखेरि हाम्रो संस्कृति देखाउँदा उहाँ अझ बढी प्रभावित हुन सक्नुहुन्छ। त्यही भएर कहाँ के चाहिन्छ र के लानु पऱ्यो, हामीसँग धेरै चिज छ, धेरै संसारमा चाहिँ अरू देशहरूलाई चाहिँ थोरै चिज हुन्छ र त्यही कुरा देखाउँछ, हामीलाई चाहिँ धेरै चिज भएपछि कहाँ के देखाउँ भन्ने हामीलाई एकदम अप्ठ्यारो पर्छ, देखाउने चिज धेरै हुन्छन् हामीसँग होइन। त्यही भएर हामी त्यो चिजको तय गरेर देखाउने चिजको तय गरेर मार्केटमा पुग्नुपर्छ, त्यो फोकस मार्केटिङ गर्नुपर्छ।
अब अन्त्यमा एउटा देशभित्रै घुम्न जाने आन्तरिक पर्यटकले चाहिँ कतिदेखि कतिसम्मको खर्च गर्न सक्यो भने उनले घुमफिर गर्न सक्छन्?
आन्तरिक पर्यटक बढिराख्दाखेरि खर्च कम खर्चमा घुम्ने अवस्था चाहिँ आइसकेको छ होइन। त्यही भएर तपाईँले अब 2-3 दिनको पोखरा बसाई बसाईको कुरा गर्यो भने होटलका विभिन्न स्ट्यान्डर्ड भयो, त्यसमा नजाउँ, तर खर्चको हिसाबले भन्यो भने दैनिक रूपमा चाहिँ तपाईँले खानपान गरेर 1500-2000 रुपियाँमा आफूसँग कम्फर्ट कम्फर्टेबल पैसा राखेर चाहिँ घुम्न सक्ने अवस्था छ।
उहाँ हुनुहुन्थ्यो नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन श्रीवेदी। नेपालभित्र नै पर्यटकलाई टिकाई राख्न र बढीभन्दा बढी पर्यटक भित्राउन बोर्डले गरिरहेको कामबारे कुराकानी गर्दै यो वर्ष पर्यटकको आवागमन उत्साहजनक देखिएको छ। अहिलेको अवस्थालाई नै निरन्तरता दिन सके सन् 2030सम्ममा वार्षिक 50 लाख पर्यटक भित्राउने सम्भावना छ। बदलिदो नेपालमा आज हामी यही विषयमा केन्द्रित भयौं। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छौ। त्यति बेलासम्मका लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै दीपा तिमल सिन्हा पनि विदा हुन्छु। नमस्कार।